यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। महामारीको सामना गर्न सतर्कता साथ तयारी अवस्थामा रहन सुरक्षा निकायलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि 77 जिल्लामा क्राइसिस म्यानेजमेन्ट सेन्टर सीसीएमसी स्थापना गरिएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। हाल मुलुकका विभिन्न 10 स्थानबाट दैनिक 3,000 कोरोना परीक्षण भइरहेकोमा प्रयोगशाला विस्तार र स्तर उन्नति गरी केही दिनभित्रै परीक्षण क्षमता दोब्बर बनाइने स्वास्थ्य मन्त्रीको भनाई। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संयुक्त अधिराज्य बेलायतकी महारानीलाई टेलिफोन गर्नुभई कोरोना भाइरस विरूद्ध लड्न सम्पूर्ण विश्व एकजुट हुनुपर्नेमा जोड। राष्ट्रपतिद्वारा कोरोना संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य लाभको कामना। खुला सीमाका कारण कोरोना संक्रमणको जोखिम बढ़ेपछि सरकारद्वारा दक्षिणी सीमा नाकामा थप कड़ाई। र कोरोना संक्रमणलाई लिएर अमेरिकी राष्ट्रपतिको पछिल्लो भनाईको विश्व स्वास्थ्य संगठनद्वारा खण्डन। कोरोना भाइरसमाथि राजनीति नगर्न ट्रम्पलाई सुझाव। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको सामना गर्न सतर्कताका साथ तयारीको अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ। भक्तपुरको खरीपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालित 58 समूहको अधिकृत क्याडेट तालिम पूरा गर्ने नव आयुक्त अधिकृतहरूलाई पठाउनु भएको सन्देशमा हिजो प्रधानमन्त्री ओलीले महामारीको सामना गर्न आपसी समन्वयमा तयारी गर्न नेपाली सेना र अन्य सुरक्षा निकायलाई निर्देशन दिनुभयो। कोविड 19 संक्रमणबाट बच्न हालका दिनमा नेपाली सेनाले खेलेको भूमिकाको प्रधानमन्त्री ओलीले गर्नुभयो। चीनबाट नेपालीलाई उद्धार गरी ल्याएर भक्तपुरको खरीपाटीको क्वारेन्टाइनमा राखेर उचित व्यवस्थापन गर्न नेपाली सेनाले खेलेको भूमिका प्रशंसा योग्य रहेको प्रधानमन्त्रीले बताउनुभयो। समारोहमा प्रधान सेनापति पूर्णचन्द्र थापाले माथतका जवानको सुरक्षा सुनिश्चित गर्दै राष्ट्र र राष्ट्रवासीको विश्वास र भरोसामाथि खर रूपमा उत्रनुपर्ने अवस्था आएको बताउनुभयो। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स यूएईमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति चासो व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले संयुक्त अरब इमिरेट्सका राजकुमार शेख मोहम्मद बिन जायद अल नाग्यानसँगको टेलिफोन कुराकानीका क्रममा त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाका बारेमा चासो व्यक्त गर्नुभएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयलाई हिजो टेलिफोन सम्पर्क गर्नुभई कोरोना भाइरस संक्रमित भई उपचाररत प्रधानमन्त्री बोरिस जोनसनको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। राष्ट्रपति भण्डारीले नेपाल र बेलायतबीच विद्यमान करिब 200 वर्षको सम्बन्धको स्मरण गर्नुहुँदै विश्वमा महामारीका रूपमा फैलिएको कोविड 19 विरूद्ध लड्न सम्पूर्ण विश्व एक हुनुपर्ने आवश्यकतामा जोड़ दिनुभएको राष्ट्रपति भवनले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले क्षमता विस्तार गरी सरकारले कोरोना संक्रमणको नमूना परीक्षणको दायरालाई दोब्बर बनाउने गरी अघि बढ़ेको बताउनु भएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी तोकिएका विभिन्न संघीय मन्त्रीहरूबीच हिजोको छलफलमा मन्त्री ढकालले हाल दैनिक मुलुकभर रहेका 10 प्रयोगशालामा गरी 3,000 संख्यामा परीक्षण गर्ने क्षमता रहेकोमा त्यसलाई दोब्बर पार्ने गरी तयारी भइरहेको बताउनुभयो। त्यसका लागि प्रदेश स्तरमा प्रयोगशालाको जडान स्तर उन्नति तथा मेसिनहरू थप गरी क्षमता विस्तार गर्ने काम शुरू गरिएको उहाँले जानकारी दिनुभयो। त्यसक्रममा प्रदेश नम्बर 1 सरकारसँगको समन्वयकर्ता भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बसन्त नेमुवाङ गण्डकी प्रदेश को सरकारसँग समन्वय गर्ने भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्याल र सुदूरपश्चिम प्रदेश सरकारसँगको समन्वयकर्ता खानेपानी तथा सरसफाई मन्त्री बीना मगरले पछिल्लो समयमा कोरोना भाइरस विरूद्धको भइरहेको प्रयासका बारेमा जानकारी लिनुभएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोकथाम नियन्त्रण र उपचार पद्धतिलाई व्यवस्थित बनाउन आवश्यक पर्ने नीतिगत व्यवस्थाका लागि कार्यविधि निर्माण गरेको जनाएको छ। स्वास्थ्य मन्त्रालयमा हिजो आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले व्यक्तिगत सुरक्षा उपकरण पीपीई संक्रमण रोकथाम तथा नियन्त्रण त्यसै गरी कोरोनाको उपचार संक्रमितको निधन भए सब व्यवस्थापन लगायतका कार्यका लागि आवश्यक कार्यविधि बनाइएको जानकारी दिनुभयो। प्रवक्ता देवकोटाले कोरोना
यो क्वारेन्टाइनको निर्देशिका जारी भएको छ, यो अलि पहिले जारी भएको हो। आज मैले केही त्यसलाई मैले परिमार्जन गरेर केही कुराहरू योसँग भएका राख्न चाहन्छु। संक्रमण रोकथामको लागि आवश्यक पर्ने इन्फेक्सन प्रिभेन्सन कन्ट्रोलको कार्यविधि तयार भएको छ, लागू भएको छ। त्यसै गरी पीपीईको प्रयोगको लागि कार्यविधि हामीले राखेका छौं, बनाएका छौं। यो सबै वेबसाइटमा यहाँहरूले हेर्न सक्नुहुन्छ। त्यसै गरी सम्भावित र कोविड 19 संक्रमित बिरामीहरूको उपचार व्यवस्थापन गर्नको निम्ति पनि कार्यविधि बनेको छ। त्यसै गरी यो कोविड 19 संक्रमणको निदानका लागि जुन हामीले अहिले रैपिड डायग्नोस्टिक किटबाट टेस्ट गरिरहेका छौँ, त्यो र पीसीआर प्रविधिबाट, दुवै प्रविधिबाट कसरी गर्ने, अहिले जुन हामीले शुरूआत गर्यौं अस्तिको यो मन्त्री परिषदको निर्णय अनुसार हामीले चैत महिनामा आएका, विदेशबाट आएका नागरिकहरू र तीन जिल्ला बागलुङ, कञ्चनपुर र कैलालीकामा रहेका, क्वारेन्टाइनमा रहेका व्यक्तिहरू र बागलुङको संक्रमितको वरपरका व्यक्तिहरूलाई जुन गर्ने भनेर निर्णय भएको छ, त्यसको लागि कसरी गर्ने भनेर हामीले कार्यविधि तयार गरेर हिजोदेखि काम शुरू भइसकेको अवस्था छ। संक्रमितको निधन भएमा कसरी शव व्यवस्थापन गर्ने, त्यसको पनि कार्यविधि तयार भइसकेको छ।
प्रवक्ता डाक्टर देवकोटाले कोरोना संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएकाहरू सबैमा कन्ट्याक्ट ट्रेसिङको काम सम्पन्न भएको जानकारी दिनुभयो। प्रवक्ता डाक्टर देवकोटाले हालसम्म 2366 नमूना परीक्षण सम्पन्न भएको पनि बताउनुभयो। उहाँले कोरोना संक्रमित बिरामी पत्ता लगाउन सरकारले सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा नमूना संकलनको दायरा बढ़ाएको जानकारी पनि दिनुभयो।
कैलाली र कञ्चनपुरमा परिचालित हाम्रो टोलीले 198 नमूना संकलन गरेको छ र यो नमूनाहरू दुवै किसिमको छन्, एउटा ऱ्यापिड किटबाट र अर्को स्वाबको नमूना पनि लिएको अवस्था छ। त्यसै गरी हिजो मात्र अछाम, जुम्ला र सुर्खेत लगायतका जिल्लाहरूबाट 802 स्वाबका नमूनाहरू संकलन भएका छन् पीसीआर टेस्टको लागि हुने नमूनाहरू, र ती नमूनाहरू काठमाडौँ ल्याइसकिएको छ। त्यसै गरी दिपायलमा आज बिहानदेखि टोली नमूना संकलनको कार्यमा छ र 300+ नमूना संकलन गर्ने लक्ष्य छ। यसरी काठमाडौँ र काठमाडौँ उपत्यका बाहिरमा हामीले नमूना संकलनलाई तीव्र पारेका छौं।
छिटो विधिबाट नमूना परीक्षण गर्ने लक्ष्यका साथ कैलाली र कञ्चनपुरमा उपकरणसहित खटिएको टोलीले हालसम्म 198 स्वाबको नमूना संकलन गरेको, त्यसै गरी अछाम, जुम्ला र सुर्खेतमा 802 स्वाब संकलन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले काठमाडौँ उपत्यकामा 12 र उपत्यका बाहिर 122 गरी कुल 134 आइसोलेशनमा राखेर उपचार भइरहेको पनि जानकारी दिएको छ। हाल देशभर 8,580 व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले पत्रकार सम्मेलन जानकारी दिनुभयो। मन्त्रालयले कोविड 19 को रोकथाम र नियन्त्रण गर्न 77 जिल्लामा कोविड 19 क्राइसिस म्यानेजमेन्ट सेन्टर सीसीएमसी स्थापना गरेको पनि जनाएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले देशभरि नै कोविड 19 को रोकथाम र नियन्त्रण गर्न सेन्टर स्थापना गरिएको जानकारी दिनुभयो। यसअघि केन्द्रीय स्तरमा कोविड 19 सीसीएमसी स्थापना गरिएको थियो। उहाँले केन्द्रीय सीसीएमसीबाट सशस्त्र प्रहरी बलको अस्पताल र छाउनी स्थित नेपाली सेनाको अस्पतालमा बिरामीलाई राख्ने व्यवस्था पूर्ण रूपमा तयारी भइसकेको पनि जानकारी दिनुभयो। त्यहाँ अहिले 100+ शैय्या र 6 सघन उपचार कक्ष आईसीयू तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो। खुला सीमानाका कारण मुलुकको दक्षिणी नाकाबाट कोविड 19 को उच्च जोखिम बढ़ेपछि सरकारले दक्षिणी सीमा नाकामा थप कड़ाई गरेको छ। गृहमन्त्री रामबहादुर थापाले भारतबाट नेपाल छिर्न सक्ने सम्भावित गोरेटो बाटोलाई समेत ध्यानमा राखेर सशस्त्र प्रहरी बलको थप टोली खटाइएको जानकारी दिनुभयो। गृहमन्त्री थापाका अनुसार दक्षिणी नाकाको सुरक्षालाई ध्यानमा राखेर सीमा सुरक्षालाई अझ बढ़ी कड़ाई गर्न सशस्त्र प्रहरीले सुरक्षाको जिम्मा लिएको छ। सबै निकाय गरेर सीमा क्षेत्रमा 11,000 सुरक्षा फोर्स खटाइएको र अझै 3,000-4,000 फोर्स थप्ने क्रममा सरकार रहेको गृहमन्त्रीले बताउनुभयो। प्रारम्भिक चरणमा दक्षिणी सीमा नाकामा सशस्त्र प्रहरीका मात्रै 2,270 जनाको थप फोर्स थपिएको छ। यसअघि 3,000 सशस्त्र प्रहरी सीमा सुरक्षामा खटिएका थिए। पहिले करिब 16-17 किलोमिटर दूरीमा रहेको सीमा निगरानी चौकी बीओपी रहेकोमा थप फोर्स परिचालन गरिएसँगै बढ़ीमा हरेक 2 किलोमिटरको दूरीमा चौकी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रवीण कुमार श्रेष्ठले जानकारी दिनुभयो। फोर्स थपिएसँगै अहिले भारतीय सीमा नाकामा सशस्त्र प्रहरीको अस्थायी सहित सुरक्षा निगरानी चौकी 901 पुगेको छ। जोखिमलाई मध्यनजर गरी पहिले रहेको 120 स्थायी निगरानी चौकीसँग समन्वय गर्ने गरी थप टोली खटाइएको र उनीहरूले काम पनि थालिसकेको उहाँले बताउनुभयो। यसले अन्य सुरक्षा निकायसँग समन्वय गरेर काम गरिरहेको छ। सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सबै वाहिनीपतिलाई श्रव्य दृश्य सम्मेलन मार्फत सीमाको सुरक्षा चुस्त पार्न निर्देशन समेत दिनुभएको छ। प्रदेश नम्बर 5 मुख्यमन्त्री शंकर पोखरेलले कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयासबारे प्रदेशभित्रका सीमावर्ती स्थानीय तहका प्रमुखहरूसँग एकीकृत भिडियो सम्वाद शुरू गर्नुभएको छ। कोरोना रोकथाम र नियन्त्रणका लागि 3 तहका सरकारबीचको समन्वय, स्थानीय तहले गरिरहेका कामबारे समन्वय गर्दै अघि बढ़ने उद्देश्यले भिडियो सम्वाद शुरू गरिएको प्रदेश नम्बर 5 सरकारले जनाएको छ। नेपाल भारत सीमा क्षेत्रमा नेपाल प्रहरी र भारतीय एसएसपी फोर्सको समन्वयमा दोहोरो आई कन्ट्याक्ट गस्ती शुरू भएपछि दुईतर्फी आवतजावत ठप्प भएको छ। लकडाउनको समयमा खुला सीमा क्षेत्रबाट लुकीछिपी केही व्यक्तिहरू आवतजावत गरिरहेकाले आई कन्ट्याक्ट गस्ती गरिएको वीरगंजबाट हाम्रा संवाददाता ध्रुव अधिकारीले पठाएको यो रिपोर्टमा उल्लेख छ।
नेपाल भारत सीमा क्षेत्रमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय एसएसपी फोर्सको समन्वयमा दोहोरो आई कन्ट्याक्ट गस्ती शुरू भएपछि दुईतर्फी आवत जावत ठप्प भएको छ। बारा पर्स लगायत प्रदेश नम्बर दुईका विभिन्न ग्रामीण नाकाहरू तथा सुनसान बस्ती खोलाहरूको प्रयोग गरेर भारतबाट नेपाल आउने तथा नेपालबाट भारत जाने क्रम नरोकिएपछि सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई कड़ा बनाएको छ। सीमा क्षेत्रमा सशस्त्र प्रहरी ले 9 बीओपी थप गर्दै आई कन्ट्याक्ट गस्ती शुरू गरेको बताउनुहुन्छ सशस्त्र प्रहरी बल 13 नम्बर गण पर्साका गणपति दिपेन्द्र कुवर।
आई कन्ट्याक्ट
भारतबाट नेपाल आउन सक्ने सम्भावित ठाउँहरूमा सशस्त्र प्रहरीको चेक पोस्ट थप गरिएको र अहिले लकडाउनको समयमा अटेरी गर्ने सवारी साधन चलाउने र घरबाट जथाभावी निस्कनेलाई कारवाही समेत गरिएको छ। पर्साका प्रमुख जिल्लाधिकारी विष्णु कुमार कार्की,
अटेरी गर्नेलाई हामीले अब कारवाही गरेका छौँ। हामीले त्यस्ता सहरी साधन नियन्त्रण लिएर हामीले तिनीहरूलाई जरिवाना गर्दै हामीले अब आइन्दा यसो नगर्ने भनेर छोडेका छौँ र जो भिडभाडमा हिँडेका छन् तिनीहरूलाई प्रहरी प्रशासनले सम्झाउने बुझाउने र भएन भनेदेखि नियन्त्रणमा पनि लिने गरेका छौँ।
लकडाउनको समयमा समेत भारतबाट दैनिक आपूर्तिका सामानहरू नियमित रूपमा आइरहेका छन्। औषधि र औषधिजन्य कच्चा पदार्थको आयातमा कुनै समस्या नरहेको दावी गर्दै पुनः पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की,
औषधिजन्य कच्चा पदार्थ रोकिया छैन।
लकडाउनको समयमा खुल्ला सीमामा लुकीछिपी भइरहेको अनधिकृत व्यक्तिहरूको प्रवेशले सीमा क्षेत्रमा त्रासको वातावरण बढ्दै गएको र यसलाई नियन्त्रण गर्न स्थानीय प्रहरी, प्रशासन, सेना सक्रिय हुनका साथै आम नागरिक समाज समेत सजग हुनुपर्ने देखिएको छ। रेडियो नेपालका लागि ध्रुव अधिकारी बिरगन्ज।
नेपाल आयल निगमले आगामी आइतबारदेखि भरि ग्यास सिलिण्डर बिक्री वितरण गर्ने जनाएको छ। निगमको संचालक समितिको हिजो बसेको बैठकले भरि सिलिण्डर ग्यास बिक्री वितरण खुला गर्ने निर्णय गरेको आयल निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिनुभयो। बैठकले आज ग्यास उद्योगहरूलाई सिलिण्डरमा पूरै ग्यास भर्न अनुमति दिने तर त्यसभन्दा पहिले चैत्र 30 गतेसम्म हाल प्रचलनमा रहेका आधा सिलिण्डर सबै बिक्री गरिसक्नुपर्ने उहाँले बताउनुभयो। हाल बजारमा भारतबाट ग्यास पर्याप्त आएको र ग्यास बोकेर आएका बुलेटहरू उद्योगका बुलेटहरूमा ग्यास खन्याउन नपाएका कारण रोकिनुपर्ने अवस्था आएकाले सिलिण्डरमा पूरै ग्यास भर्न अनुमति दिने निर्णय गरिएको निगमले जनाएको छ। सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा करिब 2 अर्ब रूपियाँ संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलका अनुसार हिजो साँझसम्म 1 अर्ब 88 करोड़ 29 लाख रूपियाँ कोषमा जम्मा भएको छ। उहाँका अनुसार हिजो मात्र 2 करोड़ 71 लाख रूपियाँ कोषमा जम्मा भएको हो। आध्यात्मिक तथा आयुर्वेद क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूले कोरोना भाइरसको प्रकोपबाट मुक्ति पाउनका लागि सरकारले घोषणा गरेको लकडाउन पूर्ण रूपमा पालना गर्न सबैलाई गर्नुभएको छ। रेडियो नेपालसँग हिजो कुराकानी गर्नुहुँदै उहाँहरूले मनैदेखि शान्त हुन, कसैसँग वैरभाव नराखी सकारात्मक सोच्न, परिवारसँगको मिलनलाई ठूलो अवसरका रूपमा लिन पनि सुझाव दिनुभएको छ। सहकर्मी नवराज लम्सालको यो रिपोर्ट।
91 वर्षका एकजना वैद्य दिव्य भक्त प्रधानाङ्ग 75 वर्षदेखि घरेलु आयुर्वेदिक औषधि उत्पादन र उपचार कार्यमा संलग्न हुनुहुन्छ। उहाँको अनुभवमा शरीरका विकार र खानपानको असावधानी रोगको कारण हो। ती सबै कुराबाट बच्न सके कोरोना मात्र होइन अन्य रोगहरूबाट पनि सुरक्षित रहन सकिन्छ।
तोरीको तेल भनेर बनाउँछ, मैले पनि झुक्क्याएर फसा कुरा गरेर तोरीको केको घाँसको तेल बनाएर बनाएर खुवाइराखेको छ, खाइराखेको छ, केरामा पाउने चिज खुवाइराखेको छ। असल घिउ भने त आधा चाहिने दाललाई मिसाएर खुवाएको छ। अनि रोग कसरी कसो लाग्यो नि त, अहिले जे पायो खान्छ रोग लाग्यो, औषधि पनि सुन छोड्यो।
यी सबै चिजका लागि अब गर्नुपर्छ चाहिँ के
गर्नुपर्ने के पटपटेजमा रहनु सक्छ। सब नेपाली जनता दाजुभाइलाई म गिन्ती गर्छु कि खाने कुरा जथाभावी बिखालु चिज प्रयोग नगर्ने, पटमा रहने, अनि रहेपछि रोग लाग्दैन। जथाभावी खाएर कुपट्टी चिज सेवन गरेपछि औषधि पनि सुन्दैन।
संसार आज त्रासमा छ र असाध्य रोग जस्तो देखिएको कोरोना विरुद्ध एक भएर लडिरहेको छ। सरकारले लकडाउन अर्थात बन्दाबन्दीको घोषणा गरेर नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ। यो आग्रहपछि नेपालीहरू घर घरमै छन् र घरकै चौकिल्लाभित्र रहेर दैनिकी चलाइरहेका छन्। यही दैनिकीलाई एउटा अपूर्व अवसर ठान्ने सुझाव छ आध्यात्मिक साधकहरूको सबैप्रतिको क्षमाभाव र प्रेमले जीवन नयाँ हुने भनाइ छ डाक्टर विकासानन्द योगीको।
परिवारप्रति या कोही साथी भाइप्रति हाम्रो द्वेष छ, घृणा छ, यो मान्छे उस्तो छ, यस्तो छ भन्ने, हामी सबै मान्छेमा कोही न कोही प्रति द्वेष छ। यो द्वेष भावले इम्युन सिस्टमलाई डाउन गर् अनि कोरोना सक्रिय भइदिन्छ। कारण यो बेला सबैलाई क्षमा गर्ने समय हो, सबैलाई माया गर्ने समय हो र सबै प्रति समभाव राख्ने समय पनि हो। र यसरी हामीले नयाँ जीवन चाहिँ सुरु गर्न सक्छौ।
भन्न सजिलो छ शान्त रहने, भन्न सजिलो छ सबैलाई माया गर्ने र क्षमा दिने, तर कसरी? बाहिर बाहिर मात्र हेर्ने र भागदौडमा जीवन खोज्ने बानी परेको वर्तमानको खोला आफूभित्र अन्तरतिर कसरी फर्काउने त? यस्तो सुझाव छ डाक्टर चिन्तामणि योगीको।
तेस्रो आँखा, ज्ञानको आँखा, चेतनाको आँखा, दिव्यताको आँखा, त्यो अध्यात्मको आँखा, जहाँ त्यो आँखा खुलिसकेपछि हरेक प्रकारको दूरी हराउँछ, हरेक प्रकारको भय हराउँछ, वैमनस्य हराउँछ, शत्रुता हराउँछ, ईर्ष्या हराउँछ, द्वेष हराउँछ। मै ठुलो हुँ, मै जान्ने हुँ, मै शक्तिशाली हुँ, मलाई कसैले केही गर्न सक्दैन भन्ने जुन त्यो तुच्छ मिथ्या अभिमान छ त्यो हराउँछ। त्यो तेस्रो आँखा खोलेर मान्छे शून्यतामा, दिव्यतामा, त्यो सन्तुलनमा, त्यो शीतलतामा, त्यो सहजतामा पुग्नै पर्छ। र अहिले सायद मलाई लाग्छ यो कोरोनाले हामीलाई प्रकारान्तरले त्यही शिक्षा दिएको।
समय बिताउन कठिन भएको धेरैको धारणा छ। बेफुर्सदीको चक्रले फनफनी घुमाएको जिन्दगीलाई फेरि अकस्मात आएको यो फुर्सदीले पनि सजिलो हुन भने दिएको छैन। फुर्सद आफैमा मौका अवसर हो, तर कतिपय त्यो अवसरको सदुपयोगमै पनि अलमल देखिन्छन्। उपाय के छ त स्वामी आनन्द अरुण?
अलिकति साधना गर्नु पर्यो, राम्रो साहित्य पढ्नु पर्यो, राम्रो संगीत सुन्नु पर्यो। म भन्छु घरैमा अलिकति प्राणायाम गरौँ, अलिकति व्यायाम गरौँ, केही नभए आफ्नै जोगिङ गरौँ, घरैमा अलिकति जोगिङ गरौँ, केही एक्सरसाइज गरौँ, सब परिवारसँग बसेर त्यो मिठो कुराहरू गरौँ, मिलेर खाना पकाउँ, घर सफा गरौँ, किताब पढौँ, यसरी उपयोग गरौँ।
भनिन्छ जीवनको उद्देश्य कुनै सार्थकतामा निर्भर गर्दछ। अहिलेको उद्देश्य कोरोना संक्रमणबाट आफू सुरक्षित रहनु र आफ्नो परिवार, समाज र देशलाई सुरक्षित राख्नु हो। तर यी सबै कुराको शुरूआत आफैबाट हुन जरूरी छ। यतिखेर शान्त रहनु, सकारात्मक र सृजनात्मक कर्मले जीवनमा ऊर्जा थप्नु, लकडाउन अर्थात बन्दाबन्दीको पूर्ण परिपालना गर्नु नै विकल्पहीन विकल्प हो। नवराज लम्साल, रेड नेपाल, काठमाडौँ।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो,
आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रिय योजना आयोगले कोरोना भाइरसका कारण मुलुकको समग्र अर्थतन्त्रमा परेको प्रभावका बारेमा अध्ययन गर्ने भएको छ। अध्ययनका लागि योजना आयोगले आन्तरिक रूपमा तथा सरकारका अन्य निकायहरूसँग परामर्श एवं छलफल अगाडि बढ़ाएको योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कणेलले जानकारी दिनुभयो। मुलुकको योजना, बजेट र मौद्रिक नीति लगायतले अघि सारेका वार्षिक लक्ष्यहरूको कार्यान्वयनमा कोरोनाको प्रभावले पारेको असरका बारेमा आयोगले अध्ययन गर्न अर्थ मन्त्रालय र उच्चस्तरीय समन्वय समिति लगायतका निकायहरूसँग छलफल गरेको उहाँले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले कोरोना भाइरसका कारण विश्वव्यापी रूपमा श्रमिकहरूको रोजगारी र कार्य समयमा 6.7% कटौती भएको जनाएको छ। आईएलओले जारी गरेको अध्ययन प्रतिवेदनले विगत 2 महिनामा विश्वका 19.50 करोड़ पूर्णकालीन श्रमिकहरूको कार्य समयमा निकै कटौती भएको जनाएको छ। अध्ययन प्रतिवेदनले अरब मुलुकका 50 लाख श्रमिकहरूको कार्य समयमा 8.1% कटौती हुने प्रक्षेपण पनि गरेको छ। त्यसैगरी प्रतिवेदनले युरोपका 1.20 करोड़ कामदारहरूको कार्य समय 7.8%, त्यस्तै एसिया र प्रशान्त क्षेत्रका 12.50 करोड़ पूर्णकालीन कामदारहरूको कार्य समय 7.2% घटेको जनाएको छ। अध्ययन प्रतिवेदनले कोरोना भाइरसको प्रभावका कारण होटल, लज, खाना त्यसैगरी सेवा क्षेत्र, उत्पादन क्षेत्र, खुद्रा व्यापार क्षेत्र र प्रशासन जस्ता क्षेत्र बढ़ी जोखिममा परेको उल्लेख गरेको छ। प्रतिवेदनले विश्वका 3.30 अर्ब श्रमिकहरूमध्ये 5 जनामा 4 जना श्रमिक आंशिक र पूर्णकालीन काम बन्द हुँदा समस्यामा परेको उल्लेख गरेको छ। अध्ययनले हाल 1.25 अर्ब कामदारहरू उच्च जोखिमको क्षेत्रमा रोजगारीमा रहेको र उनीहरूको पारिश्रमिक र कार्यसमयमा निकै कटौती भएको जनाएको छ। सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले सेनिटाइजर उत्पादन गरी बिक्री वितरण शुरू गरेको छ। कोरोना रोकथाममा प्रयोग हुने सेनिटाइजर स्वदेशी कच्चा पदार्थको प्रयोग गरेर उत्पादन गरी बजारमा बिक्री वितरण गर्न थालिएको लिमिटेडले जनाएको छ। कम्पनीले उखु उद्योगहरूसँग अल्कोहल किनेर जर्मन प्रविधिको प्रयोग गरी सेनिटाइजर उत्पादन गरेको जनाएको छ। दैनिक 100 ml 20,000 बोतल र लिटरमा समेत सेनिटाइजर उत्पादन गरिरहेको कम्पनीका निमित्त महाप्रबन्धक विजयश्री रत्न बज्राचार्यले जानकारी दिनुभयो। 100 ml सेनिटाइजरको अधिकतम मूल्य प्रति बोतल 175 रूपियाँ र थोक मूल्य 150 रूपियाँ तथा 1 लिटरको 1550 रूपियाँमा बिक्री गरिरहेको कम्पनीले जनाएको छ। कम्पनीले उत्पादन गरेको सेनिटाइजरमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को मापदण्ड अनुसार 80% अल्कोहल प्रयोग गरिएको पनि निमित्त महाप्रबन्धक बज्राचार्यले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकामा लकडाउन उल्लंघन गर्ने 321 सवारी साधनलाई हिजो नियन्त्रणमा लिएर चालकलाई कार्यवाही गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ। त्यसक्रममा 659 महिलासहित 2,685 जनालाई कार्यवाही गरिएको हो। काठमाडौँबाट सबैभन्दा बढ़ी 2,157 जनालाई नियन्त्रणमा लिइएको छ। त्यसैगरी ललितपुरबाट 480 र भक्तपुरबाट 48 जनालाई नियन्त्रणमा लिएको र कार्यवाही गरी छाडिएको प्रहरीले जनाएको छ। लकडाउन उल्लंघन गर्नेलाई 3 घण्टा कोरोनाका बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय कास्कीले सेवा प्रवाहमा आनाकानी गर्ने 2 एम्बुलेन्सलाई नियन्त्रणमा लिएर कार्यवाही गरेको छ। पोखरामा संचालित मेट्रो सिटी र फेवा सिटी अस्पतालका एम्बुलेन्स सेवाग्राहीले बोलाउँदा विभिन्न बाहना गरी सेवा दिन आनाकानी गरेकाले चालक समेतलाई नियन्त्रणमा लिएर कार्यवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो। लकडाउनका कारण प्रभावित परिवारलाई मोरङका स्थानीय तहहरूले राहत वितरण गर्न थालेका छन्। विराटनगर महानगरपालिका सहित मोरङ जिल्लाका विभिन्न 17 स्थानीय तहले गरीब विपन्न असहाय र अशक्त परिवारलाई राहत वितरण शुरू गरेका हुन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
लकडाउनका कारण प्रभावित परिवारलाई मोरङका स्थानीय तहहरूले राहत वितरण गर्न शुरू गरेका छन्। विराटनगर महानगरपालिका सहित मोरङ जिल्लाका 17 स्थानीय तहहरूले गरीब विपन्न तथा असहाय परिवारलाई राहत वितरण गर्न थालेका हुन्। बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी,
4 परिवार सम्मको लागि 15 केजी चामल लगायतको प्याकेज छ। 4 भन्दा माथिलाई 25 केजी लगायत अरू सामग्री, दाल, नुन, चावल लगायतको चिज छ र यो 2 प्याकेजको मोडलमा राहत वितरण कार्यक्रम शुरू भयो।
यसै गरी सुन्दर हरैचा नगरपालिकाका प्रमुख शिव ढकालले पनि घर घरमा गएर असहाय तथा अशक्त परिवारलाई राहत वितरण गरिरहेको बताउनुभयो।
अपाङ्गता भएका व्यक्तिहरू, असहाय व्यक्तिहरू, ताराबिन ज्येष्ठ नागरिकहरूलाई पहिलो चरणमा राहत दिने भनेर हामीले प्रतिवटा 150 प्याकेटको दरले 12 वडामा हामीले चाहिँ राहतका सामग्रीहरू वितरण भइसकेको अवस्था छ।
पहिलो चरणमा क्वारेन्टाइनका लागि पूर्वाधार निर्माण गरेका स्थानीय तहहरूले अहिले राहत वितरण कार्यलाई तीव्रता दिएका छन्। स्थानीय तहहरूले लगत संकलन गरेर अति विपन्न परिवारलाई राहत वितरण गरिरहेको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो।
मोरङ जिल्ला स्थित सम्पूर्ण स्थानीय तहहरूले वितरण गरेको राहतको विवरण चाहिँ हरेक दिन हामी संकलन गर्छौँ। यहाँ जिल्ला प्रशासन कार्यालयबाट एकीकृत त्यसको विवरण तयार गरेर गृह मन्त्रालयमा रिपोर्टिङ गरिराखेका हुन्छौँ। हिजोसम्म चामल 2,98,466 केजी, दाल 30,739 केजी, आलु 11,752 केजी, नुन 23,610 केजी, तेल 16,699 लिटर र साबुन 28,340 थान वितरण गरेको विवरण अहिलेसम्म प्राप्त भएको छ।
स्थानीय तहहरूसँगै मोरङका युवाहरूले समूह बनाएर राहत वितरण गरिरहेका छन्। विराटनगरका सामाजिक अभियन्ता वासिम आलम,
नौ दिन हामीले 150 दरले बिहान पैसा छौँ, बेलुका पनि हाम्रै एउटा युवाहरूको टोलीले भाउने काम गरेर यो हामी युवाहरूको एउटा समूहले यो काम गरेर।
त्यस्तै विराटनगर महानगरपालिकाले 26,000 परिवारलाई राहत वितरण गर्ने जनाएको छ। महानगरपालिकाले 19 वडा कार्यालय तथा वडा विपद समिति मार्फत राजनीतिक दलको सहयोगमा राहत वितरण गर्ने कार्य समेत शुरू गरिसकेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
बुटोलको कोरोना अस्पतालमा यही चैत्र 16 ज्यान गुमाएका पाल्पा रिब्दीकोटका बाबुराम थापाको शव 11 दिनपछि परिवारले बुझेको छ। हिजो भएको सर्वपक्षीय बैठकले राहत दिने निर्णय गरेपछि शव उठाउन परिवारजन सहमत भएको हो। उपचारमा लापरवाही भएको भन्दै परिवारले क्षतिपूर्ति माग गरी शव उठाउन मानेका थिएनन्। प्रदेश नम्बर 5 सामाजिक विकास मन्त्रालय त्यसैगरी बुटोलमा क्रियाशील विभिन्न सामाजिक संघ संस्था र मृतकका आफन्तबीच हिजो भएको छलफलमा शव उठाउने सहमति भएको थियो। प्रदेश सरकारको पहलमा मृतककी श्रीमतीलाई स्थानीय तहमा जागिर दिने र 2 छोरालाई कक्षा 12 निशुल्क पढ़ाउने सहमति भएको बैठकमा सहभागी संविधानसभाका सदस्य विनोद पहाड़ीले जानकारी दिनुभयो। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले देश तथा विदेशमा रहेका नेपालीलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको छ। नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले एक विज्ञप्ति जारी गर्नुभई स्वदेश तथा विदेशमा लकडाउनका कारण खान नपाएर अलपत्र परेका नेपाली विद्यार्थीहरूलाई तत्काल राहतको व्यवस्था गर्न सरकार र दूतावासलाई आग्रह गर्नुभएको हो। चौधरी ग्रुपको चौधरी फाउण्डेशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना भाइरसको परीक्षणमा उपयोग हुने 1000 थान पीसीआर रिएजेन्ट हस्तान्तरण गरेको छ। स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई फाउण्डेशनका महाप्रबन्धक मधुसूदन पौडेलले हिजो मन्त्रालयमा सामग्री हस्तान्तरण गर्नुभयो। त्यस अवसरमा मन्त्री ढकालले विषम परिस्थितिमा सरकारलाई प्राप्त सहयोगले चिकित्साकर्मीको मनोबल उच्च बनाउन सहयोग पुग्ने बताउनुभयो। पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा हालसम्म 3,64,71,000 रूपियाँ संकलन भएको छ। लकडाउनका कारण अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदूर लगायत जोखिममा परेका व्यक्तिलाई राहत उपलब्ध गराउन महानगरले कोष स्थापना गरेको हो। महान्यायाधिवक्ताको कार्यालयले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उपचार कोषमा 7,00,000 रूपियाँ भन्दा बढ़ी रकम सहयोग प्रदान गरेको महान्यायाधिवक्ताको कार्यालयले हिजो जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा 3,131 परिवारलाई राहत वितरण गरिएको छ। दैनिक ज्यालादारी गर्ने बस्ने परिवारमा खाद्यान्न समस्या भएका परिवारलाई राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले जानकारी दिनुभयो। युवा तथा खेलकुद मन्त्रालयले खेलाड़ी र युवालाई कोरोना विरूद्धको अभियानमा स्वयंसेवकका रूपमा परिचालन गर्ने निर्णय गरेको छ। त्यसका लागि युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले खेलकुद मन्त्रीकै संयोजकत्वमा 9 सदस्यीय स्वयंसेवक व्यवस्थापन तथा परिचालन समिति गठन गरेको छ। गत चैत्र 24 गतेको मन्त्री परिषदको निर्णय अनुसार युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा समिति गठन गरेर युवा तथा खेलाड़ीहरूलाई राहत वितरणमा स्वयंसेवकको रूपमा परिचालन गर्ने निर्णय गरेको थियो। समितिले कोरोना विरूद्धको अभियानमा राहत वितरण लगायतमा युवा खेलाड़ी र स्काउटलाई स्वयंसेवकका रूपमा व्यवस्थापन तथा परिचालन गर्ने योजना बनाउने र निर्णय कानूनका लागि आवश्यक समन्वय गर्ने निर्णय पनि गरेको छ। बैठकले स्थानीय तथा प्रदेश सरकारसँग समन्वय गरी स्वयंसेवक व्यवस्थापन तथा परिचालन गर्नका लागि युवा परिचालनको जिम्मेवारी राष्ट्रिय युवा परिषद, खेलाड़ी परिचालनको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद र स्काउट परिचालनको जिम्मेवारी नेपाल स्काउटलाई दिने निर्णय पनि गरेको छ। केही अन्तर्राष्ट्रिय प्रसंग। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस विरूद्धको लड़ाईमा सम्पूर्ण विश्व एकजुट हुन र भाइरसमाथि राजनीति नगर्न अपील गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओले समयमै कोरोना भाइरसबारे जानकारी नगराएको भन्दै डब्ल्यूएचओलाई दिइँदै आएको सहयोग रोक्ने धम्की दिनुभएपछि डब्ल्यूएचओबाट यो पछिल्लो प्रतिक्रिया आएको हो। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रिससले ट्रम्पको आरोपलाई खण्डन गर्दै कोरोना भाइरसमाथि राजनीतिकरण नगर्न सुझाव दिनुभएको छ। कोरोना भाइरस विरूद्ध लड्न मुस्किल भएको भन्दै इरान सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग 5 अर्ब अमेरिकी डलर आपतकालीन ऋण सहयोग गर्न अपील गरेको छ। अमेरिकी प्रतिबन्ध खेपिरहेको इरानमा हालसम्म 4,000 भन्दा बढ़ीले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन्। जापानका प्रधानमन्त्री सिन्जो आबेले कोरोना भाइरस विरूद्ध लड्न र अर्थतन्त्र खस्कनबाट जोगाउन झण्डै 10 खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेजको घोषणा गर्नुभएको छ। प्रधानमन्त्री आबेले दोस्रो विश्वयुद्धपछि विश्वको अर्थतन्त्रले सबैभन्दा ठूलो चुनौतीको सामना गर्नु परेको भन्नुहुँदै रोजगारी र मानव जीवन रक्षाका लागि राहत प्याकेजको घोषणा गरिएको बताउनु भएको छ। राजधानी टोकियो र अन्य 6 शहरमा संकटकाल घोषणा गरेको भोलिपल्ट उहाँले राहत प्याकेजको घोषणा गर्नुभएको हो। अमेरिकाले बदला लिने धम्की दिएपछि औषधिको निर्यातमा रोक लगाउने निर्णयबाट भारत सरकार पछि हटेको छ। अमेरिकालाई कोरोना भाइरस विरूद्धको औषधि परीक्षण तथा आवश्यक हाइड्रोसिक्लु रोक्वाइन र मलेरिया विरूद्धको औषधिको निर्यातमा रोक लगाए त्यसको जवाब भारतले पाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि भारत आफ्नो निर्णयबाट पछि हटेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन मार्फत राष्ट्रपति ट्रम्पले यसअघि चेतावनी दिनुभएको थियो। कोरोना भाइरस विरूद्ध लड्न भन्दै अफ्रिकी मुलुक इथियोपियाले संकटकालको घोषणा गरेको छ। 11 करोड़ जनसंख्या रहेको इथियोपियामा हालसम्म 55 जनामा कोरोना भाइरसको पुष्टि भएको छ भने संक्रमणबाट 2 जनाको मृत्यु भएको छ। यसैबीच विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 88,415 पुगेको छ। संक्रमितको संख्या 15,13,300 नागेको छ। कोरोना भाइरसको उपचारका लागि अस्पताल पुगेका मध्ये 3,29,000 भन्दा बढ़ी मानिस उपचारपछि निको भएर घर फर्किएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अमेरिकामा मृत्यु हुनेको संख्या 14,739 पुगेको छ। अमेरिकामा हालसम्म 4,30,300 मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। अमेरिकाको न्यूयोर्कमा मात्र 4,571 जनाको मृत्यु भएको छ। कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या इटलीमा 17,669 पुगेको छ भने स्पेनमा 14,709 जनाले मृत्युवरण गरेका छन्। फ्रान्समा 10,887 जना, त्यसै गरी बेलायतमा 7,111 जना र इरानमा 3,739 जनाको मृत्यु भएको छ। भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 178 पुगेको छ। अब मौसम। आज देशको पूर्वी तथा मध्य पहाड़ी भागमा सामान्यदेखि आंशिक बदली हुने र बाँकी भागमा आंशिक बदली भई अपरान्न वा साँझ पख पूर्वी तथा मध्य पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 28.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 11.6 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 83%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:45 भयो भने सूर्यास्त भरि साँझ 6:26 हुनेछ। यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। महामारीको सामना गर्न सतर्कता साथ तयारी अवस्थामा रहन सुरक्षा निकायलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि 77 जिल्लामा क्राइसिस म्यानेजमेन्ट सेन्टर सीसीएमसी स्थापना गरिएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। हाल मुलुकका विभिन्न 10 स्थानबाट दैनिक 3,000 कोरोनाको नमूना परीक्षण भइरहेकोमा प्रयोगशाला विस्तार र स्तरोन्नति गरी केही दिनभित्रै परीक्षणको क्षमता दोब्बर बनाइने स्वास्थ्य मन्त्रीको भनाई। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संयुक्त अधिराज्य बेलायतकी महारानीलाई टेलिफोन गर्नुभई कोरोना भाइरस विरूद्ध लड्न सम्पूर्ण विश्व एकजुट हुनुपर्नेमा जोड़। राष्ट्रपतिद्वारा कोरोना संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य लाभको कामना। खुला सीमाका कारण कोरोना संक्रमणको जोखिम बढ़ेपछि सरकारद्वारा दक्षिणी सीमा नाकाहरूमा थप कड़ाई र कोरोना संक्रमणलाई लिएर अमेरिकी राष्ट्रपतिको पछिल्लो भनाईको विश्व स्वास्थ्य संगठनद्वारा खण्डन। कोरोना भाइरसमाथि राजनीति नगर्न राष्ट्रपति ट्रम्पलाई सुझाव। बिहान 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।